تفسیر سورۃ التکویر مکی سورت ہے، ایک رکوع اور 29 آیات، الفاظ اور کلمات کی تعداد 130، جبکہ حروف 533 ہیں، 533. اس سورت کا نام پہلی ہی آیت سے لیا گیا ہے، اذا الشمس کورت، اسی سے تکویر، اور نام سے مراد یہ ہے کہ وہ سورت جس میں لپیٹنے کا ذکر ہے. آپ دیکھیے کہ سورت النازیات میں بھی آپ نے پڑھا قیامت کی ہولناکی کے بارے میں، اور الطامہ اس کا نام پڑھا. سورت عباسہ میں آپ نے پڑھا الصاخہ، اور اس میں بھی قیامت کی ہولناکی کی پوری منظر کشی ہے. اور اب یہاں پہ بھی جو ہے وہ سورت التکویر، اور اس کے بھی نمایاں طور پر دو موضوع ہیں، ایک آخرت اور دوسرا رسالت ہے. پہلی 13 آیات میں 12 حادثات اور واقعات کا ذکر کیا گیا ہے، اور یہ جو 12 حادثات اور واقعات کا ذکر کیا گیا ہے، جو حالتیں بیان کی گئی ہیں، ان سے دلالت کی گئی ہے قیامت اور آخرت پر. اذا الشمس کورت وَإِذَا النُّجُومُ انْكَدَرَتْ وَإِذَا الْجِبَالُ سُيِّرَتْ وَإِذَا الْعِشَارُ عُطِّلَتْ وَإِذَا الْوُحُوشُ حُشِرَتْ وَإِذَا الْبِحَارُ سُجِّرَتْ. اب دیکھیے کہ پہلی جو 6 آیتیں ہیں، ان میں اللہ تعالیٰ نے قیامت کے پہلے مرحلے کا ذکر کیا ہے، اذا الشمس کورت، جب سورج لپیٹ لیا جائے گا. آپ ایک بات یاد رکھیے گا کہ ہم اکثر بولتے ہیں قیامت اور دوسرا لفظ بولتے ہیں آخرت، ان دونوں میں بہت فرق ہے. قیامت جو ہے یہ جب دنیا کا موجودہ نظام درہم بھرم ہو جائے گا، جب یہ دنیا ختم ہو جائے گی تو اس کو قیامت کہا جاتا ہے، اور اس کے ختم ہونے کے بعد جو دوسرا ایک دور شروع ہوگا اسے آخرت کہا جاتا ہے. اور آپ دیکھ لیں کہ اب یہاں پر جو ہے وہ کس کے بارے میں ذکر کیا جا رہا ہے، کہ جب موجودہ دنیا کا نظام ختم ہو جائے گا اور قیامت آ جائے گی. اور یاد رکھیں کہ دنیا کی زندگی عارضی ہے، کھیل تماشا ہے، لیکن اس کا یہ نہیں مطلب کہ بس اسے چھوڑ دیں کیونکہ یہ عارضی ہے اور کھیل تماشا ہے، نہیں، بلکہ اس چھوٹی سی جو دنیا کی زندگی ہے اس میں ہمیں اپنی آخرت کمانی ہے، اس چھوٹی سی زندگی کو منزل مقصود نہیں بنانا کیونکہ یہ تو ختم ہو جائے گی، بلکہ اس چھوٹی سی زندگی میں جو کہ ہماری امتحان کی مہلت ہے، اس میں ہمیں اپنی آخرت کی تیاری کرنی ہے، کیونکہ جو ہے وہ اس زندگی کے بعد ایک ایسا دور شروع ہوگا جو قیامت کے بعد شروع ہوگا اور کبھی ختم نہیں ہوگا، یا پھر انسان کی موت کے ساتھ وہ دور شروع ہو جاتا ہے. تو یہاں پہ ہم یاد رکھیں کہ ہماری دنیا کی زندگی 3 دوروں میں بٹی ہوئی ہے، ایک پیدائش سے لے کر موت تک کا زمانہ، کیونکہ جب انسان مر جاتا ہے اور جسم کو مٹی میں دفن کر دیا جاتا ہے، مگر روح اپنی زندگی کی دوسری سٹیج میں داخل ہو کر اپنا سفر جاری رکھتی ہے، اور اسے ہی قبر کی زندگی کہا جاتا ہے. پھر انسان اپنی زندگی کے تیسرے دور میں داخل ہوتا ہے، اور یہ دور قیامت سے شروع ہو جائے گا، پھر کبھی ختم نہیں ہوگا، نہ کوئی موت، نہ کوئی برزخ، نہ کوئی اور قیامت. تو لیکن جو ہمیشہ کی زندگی، جو ہمیشہ کا دور جو ہے وہ شروع ہوگا، وہ اس بات پر ڈیپینڈ کرتا ہے کہ دنیا کی زندگی میں ہم نے اس کے لیے کیا تیاری کی. تو یاد رکھیں، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ دنیا مومن کا قید خانہ ہے اور کافر کی جنت. صحیح مسلم کی روایت ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، شعراء نے جو کچھ کہا ہے اس میں سب سے اچھا یہ شعر ہے، الا کل شیء ما خل اللہ باطل، الا کل شیء ما خل اللہ باطل، آگاہ رہو کہ اللہ کے سوا ہر چیز باطل ہے۔ اذا الشمس کورت، جب سورج لپیٹ لیا جائے گا، یہاں پہ کورت کا لفظ استعمال کیا گیا ہے، اس کا روٹ ہے کاف و را، کاف و را اس کے معنی ہیں لپیٹنا۔ اب آپ دیکھیں کہ کسی چیز کو امامہ یا پگڑی کی طرح لپیٹنا اور اوپر تلے گھمانا، اس کے اندر دو باتیں خاص طور پر پائی جاتی ہیں، نمبر ایک گولائی اور دوسرا تجمع۔ جیسے پگڑی کو جب سر پہ باندھا جاتا ہے تو گولائی کے رخ پر لپیٹا جاتا ہے اور ساتھ ساتھ اس کو جمایا جاتا ہے، تہ پر تہ اس کی جمائی جاتی ہے تو پگڑی بن جاتی ہے نا، گولائی اور تجمع۔ تو آپ یہ پگڑی کی جو مثال ہے، آپ اس سے یہ بات سمجھ سکتی ہیں کہ اللہ رب العزت اعلان کر رہے ہیں، اللہ رب العزت فرما رہے ہیں کہ اذا الشمس کورت، جب سورج لپیٹ دیا جائے گا، تو سورج جس کی روشنی پوری دنیا کے اندر پھیلی ہوئی ہے، اور ایک وقت ایسا آئے گا قیامت کے دن، یہ پھیلا ہوا سورج کا امامہ، یہ پھیلی ہوئی سورج کی پگڑی، یہ پھیلی ہوئی سورج کی جو چادر ہے، پگڑی ہے، اس کو اللہ تعالیٰ لپیٹ دیں گے، اس کی روشنی کا پھیلنا بند ہو جائے گا۔ اذا الشمس کورت، جب سورج لپیٹ لیا جائے گا۔ اب سوچیں کہ چند دن کے لیے سورج طلوع نہ ہو تو کیا حال ہوتا ہے۔ تو اس کائنات کی سب سے نمایاں، سب سے شاندار، سب سے عظیم جو نشانی ہے سورج، اس کو ایک گٹھڑی کی صورت میں باندھ دیا جائے گا، اس کو لپیٹ دیا جائے گا، اس کی بساط جو ہے وہ لپیٹ لی جائے گی، اور دنیا تاریک ہو جائے گی، اس کی روشنی چھن جائے گی، ختم ہو جائے گی۔ وہ سورج جو ہر روز طلوع ہوتا ہے، جو مجھے اور آپ کو بے شمار نعمتوں سے نوازتا ہے، ایک وقت ایسا ضرور آئے گا جب سورج جو ہے وہ تاریک ہو جائے گا، اس کی روشنی پھیلنا بند ہو جائے گی۔ وَإِذَا النُّجُومُ انْكَدَرَتْ، اب آپ دیکھیں کہ دوسرا بڑا حادثہ، جب تارے بکھر جائیں گے۔ اب یہاں پر کہا جا رہا ہے کہ وَإِذَا النُّجُومُ انْكَدَرَتْ، انْكَدَرَتْ اس کا روٹ ہے کاف دال را، کاف دال را، اور اس کے معنی ہے گدلا پن، کسی چیز کا گدلا ہونا، رنگ میلا اور ہلکا پڑنا، ماند پڑ جانا۔ اب دیکھیں کہ ستاروں اور سورج کی جو روشنی ہے، ان کی اپنی تو نہیں ہے، وہ سورج سے لیتے ہیں یا کسی دوسرے ستارے سے ان کو حاصل ہوتی ہے۔ تو اب جب ان کی آپس میں گریویٹی اور جو آپس میں باہمی ربط ہے یہ ختم ہو جائے گا، تو ان کی جو ستاروں کی روشنی ہے یہ بھی ختم ہو جائے گی۔ یہاں پہ یہ بات بتائی جا رہی ہے کہ سورج بھی بے نور ہو جائے گا، اور پھر اس سے جو روشنی حاصل کرنے والے تارے ہیں وہ بھی گدلے ہو جائیں گے۔ تو ان قدرت، اس کے ایک معنی یہ بیان کیے گئے ہیں کہ ان کی روشنی جو ہے وہ دھندلی پڑ جائے گی، ماند پڑ جائے گی، بے نور ہو جائیں گے، اور دوسری اس کے معنی یہ بھی بتائے جاتے ہیں کہ وہ بندش جس کی وجہ سے یہ اپنے اپنے آربٹ میں اپنی اپنی جگہ پر باندھے گئے ہیں وہ ختم ہو جائے گی، ستارے سیارے کائنات میں منتشر ہو جائیں گے۔ تو منتشر بھی ہوں گے اور بکھر بھی جائیں گے۔ پھر تیسرا بڑا حادثہ، وَإِذَا الْجِبَالُ سُيِّرَتْ، اور پہاڑ جو ہیں وہ چلائے جائیں گے۔ اب آپ دیکھیے کہ زمین کی کشش جب ختم ہو جائے گی تو پہاڑ جو زمین پر کیلوں کی طرح ٹھونک دیے گئے ہیں، وَالْجِبَالَ أَوْتَادَا، آپ سورت نبا میں پڑھ چکی ہیں، تو اب یہ وزنی پہاڑ جو ہیں یہ کیا ہوں گے، یہ اپنی جگہ سے اکھڑ جائیں گے۔ ایک طرف آسمان کی شاندار چیزوں کا ذکر کیا، دوسری طرف زمین کی سب سے شاندار اور عظیم چیز پہاڑ ہیں جو بلند ہیں، غیر فانی اور اٹل نظر آتے ہیں، زمین میں گڑے ہوئے ہیں، ان کو ہلا نہیں سکتے، لیکن بات ہلانے کے لیے ان کو چلایا جا رہا ہوگا، ایک طاقت، اندیکھی طاقت ان کو چلا رہی ہوگی، اور یہ اس طرح سے چلیں گے ٹوٹ پھوٹ کر کہ بھربری ریت بن جائیں گے، ادھر سے ادھر جو ہے وہ اڑتے پھریں گے۔ اور آپ پیچھے بھی جو ہے وہ پہاڑوں کے بارے میں یہ بات جو ہے یہ پڑھ چکی ہیں، آیت نمبر 10 سورۃ المرسلات، و اذ الجبال نصفت، اور جب پہاڑ دھنک ڈالے جائیں گے۔ اب یہاں پہ بھی مزید اسی کا ذکر کیا جا رہا ہے۔ آیت نمبر 4 میں چوتھا بڑا واقعہ، چوتھا بڑا حادثہ، و اذ العشار عطلت، اور جب 10 مہینے کی حاملہ اونٹنیاں اپنے حال پر چھوڑ دی جائیں گی۔ عشار، عین شین را، عین شین را، اشارہ، یہ لفظ آپ پڑھ چکی ہیں، اور یہ لفظ جو ہے یہ 10 کے لیے استعمال کیا جاتا ہے، اور اشار کا لفظ اشارہ کی جمع ہے، اور عربوں کو قیامت کی سختی کا تصور دلانے کے لیے اللہ تعالیٰ نے یہ مثال استعمال کی ہے۔ اس مثال کو جو ہے وہ اللہ رب العزت سامنے لائے ہیں، اور 10 مہینے کی حاملہ اونٹنیاں، اشار سے مراد وہ اونٹنیاں جو کہ اپنے حمل کے 10ویں مہینے میں داخل ہو گئی ہیں۔ تو عربوں کے ہاں جو ہے وہ اونٹنیاں بہت زیادہ قیمتی سمجھی جاتی تھیں، کیونکہ اب بچہ پیدا ہونے کا دن قریب ہوتا تھا، تو ان دنوں وہ اپنی اونٹنیوں کی بہت حفاظت کرتے، بہت دیکھ بھال کرتے کہ کہیں کھوئی نہ جائیں، کوئی چرا نہ لے، کسی طرح وہ ضائع نہ ہو جائیں۔ اور آپ دیکھیں کہ موجودہ زمانے میں جو ٹرک ہیں، بسیں ہیں، گاڑیاں ہیں، جہاز ہیں، یہ بہت قیمتی چیز سمجھی جاتی ہیں نا، لیکن قیامت کی جو سختی ہے اس کو بیان کرنے کے لیے بتایا جا رہا ہے کہ عرب لوگ جو اپنی اونٹنیوں کو بہت قیمتی سمجھتے تھے، اور خاص طور پر اپنی ان محبوب اونٹنیوں کو جو 10 ماہ کی گابن بچہ جننے کے قریب ہوں، تو کہا کہ وہ اتنا عظیم حادثہ ہوگا، وہ ایسا نفسہ نفسی کا دن ہوگا، وہ ایسا ہلچل کا دن ہوگا، لوگوں وہ دن اتنا سخت ہوگا کہ لوگ اپنی اتنی قیمتی اونٹنیوں سے غافل ہو جائیں گے، وہ لوگوں پر ایسی مصیبت آ پڑے گی کہ لوگوں کو جو ہے وہ کسی چیز کا ہوش نہیں رہے گا۔ عطلت، عطلت اس کا روٹ ہے عین طالام، اس کے معنی ہیں چھوڑ دینا، چھوڑ دینا، بیکار چھوڑ دینا، اسی سے تعطیل کا لفظ آپ نے سنا ہوگا، تعطیل، کہ آپ کہتی ہیں کہ اب تعطیلات ہو گئی ہیں، یا آپ کہتی ہیں کہ اب یہ چیز معطل ہو گئی ہے، ہے نا، تو اس کے معنی کیا ہیں، تعطیل یا معطل، کہ جو کام ہو رہا تھا تو اس کو جو ہے وہ چھوڑ دیا جائے، اس کو روک دیا جائے۔ تو یہاں پہ کہا جا رہا ہے کہ وإذ العشار عطلت، کہ 10 مہینے کی حاملہ اونٹنیاں اپنے حال پر چھوڑ دی جائیں گی، ان کی کسی کو بھی پرواہ نہیں ہوگی۔ تو دنیا سے محبت کرنے والے آخرت کی دہشت ناکی کی وجہ سے اور قیامت کی سختی کی وجہ سے اس دن جو ہیں وہ اپنی اونٹنیوں سے غافل ہو جائیں گے۔ آپ سورۃ حج کی آیت 2 میں پڑھ چکی ہیں، تزہل کل مردعۃ عما ارضعت، جس دن ہر دودھ پلانے والی اپنے دودھ پیتے بچے کو بھول جائے گی۔ تو اس کی یہ وجہ نہیں ہوگی کہ وہ چیزیں محبوب نہیں رہیں گی، بلکہ اصل وجہ یہ ہوگی کہ اتنی سخت مصیبت ہوگی، اتنی بڑی مصیبت ہوگی کہ اس دن جو ہے وہ لوگوں کو جو ہے وہ اپنی جو محبوب چیزیں ہیں اس کا بھی ہوش نہیں رہے گا، کیونکہ یہاں پہ قیامت کی دہشت ناکی اور ہولناکی کو بیان کیا جا رہا ہے۔ وَإِذَا الْوُحُوشُ حُشِرَتْ، یہ 5واں بڑا حادثہ اور واقعہ ہوگا کہ جب جنگلی جانور سمیٹ کر اکٹھے کر دیے جائیں گے۔ الوحوش، وحشی، ووحاشین اس کا مادہ ہے، اور وحشی جو ہے یہ درندوں کے لیے استعمال کیا جاتا ہے، اور دنیا میں بھی جب مصیبت کا وقت آتا ہے، جیسے جنگل میں آگ لگ جائے، یا سیلاب کا پانی پھیل جائے، سیلاب آ رہا ہو، یا زلزلہ وغیرہ، तो ये जो समंदरी जानवर हैं या जंगली जानवर हैं, तो ये क्या करते हैं? इन पर ऐसा हौल तारी होता है कि बकरी, शेर, भेड़िया, सांप, ये सब इकट्ठे होते हैं, लेकिन उस वक्त ना सांप डसता है, ना शेर फाड़ता है, और ना भेड़िया जो है वो किसी को चीरता है। हालांकि सब एक दूसरे के हरीफ भी हैं और एक दूसरे की बगल में हैं, करीब खड़े हैं, लेकिन दुनिया में भी सख्त तरीन वक्त में ये एक दूसरे को छूते नहीं हैं। गंगा जमुना में जब सैलाब आता तो लोग कहते हैं कि एक छप्पर पे आदमी और सांप और बिच्छू सब लिपटे हुए थे, और कोई किसी को कुछ नहीं कह रहा था। यानी इंसान भी है, सांप भी है, बिच्छू भी है, और वो जो है वो सैलाब की हौलनाकियां जो हैं दुनिया में, उसकी वजह से वो एक दूसरे को कुछ नहीं कह रहे। तो ऐसा होता है, लेकिन जंगली जानवर समेट कर इकट्ठे कर दिए जाएंगे। तो अल्लाह ताला कहते हैं कि उस दिन जो है ऐसी नफसा नफसी की हालत तारी होगी कि जहां जिसको जगह मिलेगी वहां पे वो खड़ा होगा, और वो आपस में एक दूसरे से दुश्मनी जो है वो भूल जाएगा। वाइजल बिहार सुज्जीरत, आयत नंबर 6, और छठा बड़ा हादसा, और जब समंदर भड़का दिए जाएंगे, सुज्जीरत। और सीन जीम रा, इसके एक मानी किए जाते हैं कि तंदूर के अंदर आग दहकाना। अब यहां पे कहा जा रहा है कि कयामत के दिन समंदरों में आग भड़क उठेगी, और ये क्या है? पानी की हकीकत पर अगर आप गौर करें तो क्या है कि ऑक्सीजन और हाइड्रोजन दो ऐसी गैसें जब वहां मिलती हैं जिनमें से एक आग भड़काने वाली है, दूसरी जो है भड़क उठती है, तो इससे पानी जैसा मादा पानी पैदा किया गया, इससे पानी जैसा मादा पैदा किया गया जो आग बुझाने वाला है। और आप देखें कि अल्लाह की कुदरत के कयामत के दिन पानी की ये जो तरकीब है उसको अल्लाह बदल देगा। अब ये दोनों गैसें एक दूसरे से अलग होकर भड़कने में और भड़काने में मशगूल हो जाएंगी, और उस दिन जो है वो क्या होगा कि समंदर भड़का दिए जाएंगे। हाइड्रोजन और ऑक्सीजन जो है इनसे मिलकर आज पानी बनता है, लेकिन उस दिन ये गैसें जब अलग होंगी तो इस तब्दीली से क्या होगा कि फिर आग जो है वो भड़क उठेगी। तो सुज्जीरत का लफ्ज़ इस्तेमाल किया गया है तनूर में आग झोंकना, तनूर में आग लगाना, और जब समंदर भड़का दिए जाएंगे। हमें एक हदीस भी मिलती है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ये सही बुखारी की रवायत है, अबू हुरैरा रज़ी अल्लाह अन्हु रावी हैं, कि शम्स व कमर कयामत के दिन दरिया में डाल दिए जाएंगे, सारा समंदर जो है वो आग हो जाएगा, सारा समंदर जो है वो जहन्नुम बन जाएगा। तो ये पहली जो 6 आयात हैं, मुफस्सरीन कहते हैं कि इसमें कयामत के पहले मरहले का जिक्र किया गया है। हमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ये हदीस भी मिलती है कि आपने फरमाया कि जिसको ये बात पसंद है कि वो कयामत को इस तरह देखे जैसे आँख से देखना होता है, यानी कोई कयामत को खुली आँख से देखना चाहता है तो उसे चाहिए कि इज़त शम्सु कुविरत, इज़त समा उन फतरत, और इज़त समा उन शक्कत, इसे गौर और तवज्जो से पढ़े। इसे तिरमिज़ी और मुसनद अहमद ने रवायत किया है। तो अहले मक्का चूँकि अल्लाह रसूलों का और क़यामत का इनकार कर रहे थे, तो अब यहाँ पे 6 हौलनाक वाक़यात का ज़िक्र किया गया कि एक के बाद दूसरा, दूसरे के बाद तीसरा, तीसरे के बाद चौथा, और पांचवा और छठा जो है वो वाक़या होगा। उसके बाद फिर क्या होगा? ये जो 6 वाक़यात हैं, फिर अगली जो आयात हैं अल्लाह ताला ने इसमें दूसरे मरहले का ज़िक्र किया है। क़यामत के दिन जो दूसरा मरहला पेश आएगा उसका अल्लाह ताला ने ज़िक्र किया है। वाइज़न नुफूसु ज़ुव्विजत, और जब जानें जिस्मों से जोड़ दी जाएंगी। यहाँ पे कहा जा रहा है कि इंसान को दोबारा ज़िंदा किया जाएगा, जिस तरह वो दुनिया में मरने से पहले जिस्म और रूह के साथ ज़िंदा थे, अब फिर दोबारा रूहें जिस्मों के साथ मिला दी जाएंगी। तो एक इसके मानी ये बयान किए जाते हैं कि रूह और जिस्म जो है उसको इकट्ठा कर दिया जाएगा। दूसरे इसके मानी ये बयान किए जाते हैं कि जो एक तरह के लोग हैं उनको एक साथ कर दिया जाएगा, दूसरे तरह के लोगों को दूसरे साथ, मसलन मोमिन को मोमिनों के साथ और बदों को बदों के साथ, यहूदियों को यहूदियों के साथ और ईसाइयों को ईसाइयों के साथ। तो एक तरह के लोग जो हैं वो उस दिन इकट्ठे कर दिए जाएंगे। वैज़न नफूसु जुविजत, नफूस के जोड़े मिलाए जाएंगे। दुनिया में नेक और बद तो इकट्ठे रहते थे ना, एक घर के अंदर भी, सोसाइटी के अंदर भी, लेकिन उस दिन अकीदे ईमान और इखलाक की बुनियाद पर उनकी जो है वो दर्जा बंदी की जाएगी। आप सूरत अल वाकया में भी पढ़ चुकी हैं तीन ग्रोहों के बारे में, वकुन तुम अजवाजन सलासा, और असाबुल यमीन, असाबुल शिमाल और साबिकूनुल मुकर्रबून, ये तीन बड़े ग्रोह होंगे। फिर मजीद उनके अंदर जो हैं वो कई ग्रोह बंदी जो है वो की जाएगी। वाइजन नफूस जुविजत, और जब जाने जिस्मों से जोड़ दी जाएंगी, इसके एक मानी ये बयान किए जाते हैं और दूसरे इसके मानी जो हैं वो ये बयान किए जाते हैं कि जब लोगों को उनकी आमाल के मुताबिक जो है उनकी उनके जोड़े जोड़े बना दिए जाएंगे, उनको उनके ग्रुप्स के अंदर तकसीम कर दिया जाएगा। वाइज़ल मऊदतु सुईलत, और जब जिंदा गाड़ी हुई लड़की से पूछा जाएगा। अब आप देखें कि यहाँ पर जो है वो ये जो आयत है इसमें आप देखें कि अल मऊदतु, इसका रूट है वाओ, हमज़ा और दाल। इसके मानिए किसी जिंदा को मट्टी के बोझ तले दबा देना। और सुईलत, सुईलत जो है ये माजी मजहूल है। आप देखें कि इस सूरत के अंदर जितने भी शुरू में आखिर में मतलब आयतों के इख्तिताम पर जो वर्ब इस्तेमाल किए गए हैं सब जो हैं ये मजहूल हैं। कुविरत, इनकदरत, सुयरत, उत्तिलत, हुशिरत, सुजिरत, जुविजत, सुईलत, और आगे भी आप ये पढ़ेंगी। तो माजी मजहूल में क्या होता है कि फ़ाइल का नहीं पता होता लेकिन काम जो है वो किया जा रहा है। कोई है जो सूरज को लपेट रहा है, तारे बिखेर रहा है, पहाड़ चला रहा है और 10 माह की गाबन ऊँटनियाँ अपने हाल पर छोड़ दी गई हैं और वैशी जानवर समेट कर इकट्ठे कर दिए गए हैं, समंदर भड़क उठे हैं और जाने जिस्मों से जोड़ दी गई हैं, और उस वक्त जिंदा गाड़ी भी लड़की से पूछा जाएगा। इस आयत के अंदर बड़ी शदीद गज़बनाकी पाई जाती है, सख्त नाराज़गी, कि इससे बढ़कर नाराज़गी का तसव्वुर नहीं किया जा सकता। ये कौन लोग होंगे जो अपनी औलाद को जिंदा गाड़ देते थे, और ख़ास तौर पर यहाँ पे अल मऊदातु मुअन्नस का जिक्र है, जिंदा गाड़ी भी लड़की। सुईलत, उससे पूछा जाएगा, यानी वालदैन से नहीं पूछा जाएगा कि तुमने इन मासूम बच्चियों को क्यों जो है वो मार दिया था, क्यों इनको ज़मीन के अंदर जिंदा गाड़ दिया था। वालदैन से मुँह मोड़ कर वो इतने काबिले नफ़रत होंगे, वो इतने काबिले सज़ा होंगे, अल्लाह उनसे इतना शदीद नाराज़ होगा कि उनसे मुँह मोड़ कर उन बच्चियों से, मासूम बच्चियों से पूछेगा, बताओ तुम किस जुर्म में मारी गई, और वो अपने जुल्म की दास्तान सुनाएंगी। और ज़ालिम कौन होंगे? उनके माँ बाप जिन्होंने उनको ज़िंदा दफन किया होगा। इस आयत के अंदर अहले अरब को दो एहसास दिलाए गए हैं। नंबर एक कि कितने जो हैं वो दरिंदा सिफ्त हैं, कैसी इखलाकी पस्ती उनके अंदर पाई जाती है, और इखलाकी पस्ती की इंतहा के वो अपनी औलाद को अपने हाथों जिंदा दफन करते हैं, और फिर वो प्यारे रसूल की दावत को कबूल नहीं करते कि वो जो है वो अपनी इस्लाह कर ले, वो इसके लिए तैयार नहीं है। नंबर दो, अल्लाह ताला कहते हैं कि दुनिया में तो इनको किसी ने नहीं पूछा लेकिन क़यामत के दिन अल्लाह जो है इन मज़लूम लड़कियों की ज़रूर दादरसी करेगा, इनके साथ इंसाफ करेगा और ज़ालिमों से ज़रूर पूछेगा कि तुमने ये जुल्म क्यों किया। तो अरबों में लड़कियों को ज़िंदा दफन करने का बेरहमाना तरीक़ा कदीम ज़माने से राइज था। इसकी क्या वजह थी? मुआशी खस्ता हाली, गुर्बत भी उनकी एक वजह थी कि कैसे जो है वो हम इनको खिलाएं पिलाएंगे। नंबर दो, बदअमनी, वो सोचते थे कि जितने बेटे होंगे तो वो हमारे हामी और मददगार बनेंगे, और बेटियों को जंगों के ज़माने में हमें इनकी हिफाजत करनी पड़ेगी, ये हमारे दिफा के काम तो आ नहीं सकती। नंबर तीन, जब छापा डालते एक कबीला दूसरे कबीले पर हमला करता तो जिसके हाथ में जो लड़की आ जाती तो वो उसको लौंडी बना लेते थे, फिर उसको कहीं बेच डालते थे। तो इस वजह से अरबों के यहाँ ये रिवाज हुआ कि जब बच्ची पैदा होती तो औरत जो है उसको मजबूर किया जाता, उसके आगे एक गड़ा खोदा जाता कि अगर लड़की पैदा हुई तो उसी वक्त उस गड़े में फेंक कर उस पर मिट्टी डाल दी जाएगी। और बाज़ औक़ात माँ राज़ी हो जाती थी और कभी माँ राज़ी नहीं होती थी, तो उसके ख़ानदान वाले, उसका शौहर उसको जो है वो मजबूर करते थे और उसको ऐसा करना पड़ता था। और कभी ऐसा भी होता कि शुरू में नहीं किया, थोड़ा वक्त गुजर गया तो फिर ऐसा कर देते। जैसे मैं आपको एक वाक़या सुनाती हूँ कि ये वाक़या जो है वो सहाबी ने ख़ुद रसूल अल्लाह के सामने बयान किया जब वो मुसलमान हो गए। तो एक शख्स ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से अपने अहद जाहलियत का ये वाक़या बयान किया कि मेरी एक बेटी थी जो मुझसे बहुत मानूस थी, मुझसे बहुत प्यार करती, जब मैं उसको पुकारता तो दौड़ी दौड़ी मेरे पास आती थी। एक दिन मैंने उसको बुलाया और अपने साथ लेकर चल पड़ा। रास्ते में कुआं आया, मैंने इसका हाथ पकड़कर उसे कुएं में धक्का दिया। आखिरी आवाज़ जो इसकी मेरे कानों में आई वो थी, हाय अब्बा, हाय अब्बा। ये सुनकर रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम रो दिए और आपके आंसू बहने लगे। हाज़रीन में से एक शख्स ने कहा, ऐ शख्स, तूने रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम को गमगीन कर दिया। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इसे मत रोको, जिस चीज़ का इसे सख्त एहसास है उसके बारे में इसे सवाल करने दो। फिर आपने इसे फरमाया कि अपना किस्सा फिर बयान कर। इसने दोबारा उसे बयान किया और आप उसे सुनकर इतना रोए कि आपकी दाढ़ी आंसुओं से तर हो गई। इसके बाद आपने फरमाया, जाहलियत में जो कुछ हो गया अल्लाह ने उसे माफ़ कर दिया, अब नए सिरे से अपनी ज़िंदगी की जो है वो अपनी ज़िंदगी का आगाज़ कर। तो आप देख लें कि ज़माना जाहलियत में वो क्या करते थे कि अपनी बेटियों को ज़िंदा दरगोर कर देते थे। अब यहाँ पे आप अपना भी मुहासबा करती चली जाएं कि आज के दौर में भी जो है वो बेटियों को जो है वो क्या किया जाता है कि उन्हें जो है वो ज़ाया करवा दिया जाता है अल्ट्रासाउंड के ज़रिए, और पता चल जाता है कि ये बेटी है। तो फिर क्या होता है कि बेटियां जो हैं उनका, बेटियों का एबॉर्शन करवा दिया जाता है। और आप देखें कि आप ज़रा सिर्फ एक साल का जो है वो डेटा निकालें, आप इंटरनेट पे जाएं तो आपके सामने ये बात आएगी कि कितनी लड़कियां हर साल जो हैं वो ज़िंदा दरगोर की जाती हैं। और यहाँ पे मसला सिर्फ लड़कियों का नहीं है, आम औलाद जो है, क्योंकि ये सोसाइटी जो है वो मादर पिदर आज़ाद है और बच्चों की ज़िम्मेदारी को भी कबूल नहीं करती, तो बेटी हो या बेटा उसको भी ज़ाया करवाया जाता है। और उसके अलावा ख़ास तौर पर जो है वो बेटियां जो हैं उनको ज़ाया करवाया जाता है कि हमें बेटियां नहीं चाहिए। और बाज़ औक़ात जब थोड़ा उम्र ज़्यादा हो जाए या दो तीन बच्चे हो जाएँ तो उसके बाद भी लोग यही कहते हैं कि दो बच्चे तीन बच्चे खुशहाल घराना, और बाकी जो है फिर अबॉर्शन करवाए जाते हैं और जदीद ऐसे तरीके इख्तियार किए जाते हैं कि जिसमें औलाद जो है उनको जीने के हक़ से महरूम कर दिया जाता है। इस सिलसिले में आप ज़रूर अपना मुहासबा करें और आप अपना जायज़ा लें कि क्या जो है वो इस्लाम इसकी इजाज़त देता है। और अगर हमारे वालदैन ने हमें जो है वो ज़ाया करवा दिया होता तो फिर हम भी दुनिया में मौजूद ना होते। हम में से कोई ये पसंद नहीं करता कि हमें जो है वो ज़िंदा दफन कर दिया जाए या हमें हम पैदाइश के इब्तदाई मराहिल में जो है वो मरवा दिया जाता। तो आप सोचें कि वो बच्चे, वो औलाद जो कि मासूम है, अभी इब्तदाई मराहिल में है, तो उसको किसी भी वजह से ज़ाया करवा देना। और आजकल क्यों ज़ाया करवाया जाता है कि जो है वो इनकी तरबियत कैसे करेंगे, थोड़े बच्चों की ज़्यादा अच्छी तरबियत कर सकते हैं और उनको सोने का निवाला खिला सकते हैं और उनके माशी बोझ इतना है, गुर्बत की वजह से ज़ाया करवा दिया जाता है। तो आप याद रखें कि आज ज्यादातर लोगों के हम कितने बच्चे सुनते हैं? 3, 2, 1, 1, 2, 3, 4, थोड़े बच्चे सुनते हैं ना। आज हमने अपने बच्चों की कैसी तरबियत की? हमारे हम अपने ज़माने को देखें तो हम कितने बहन भाई थे? 7, 8, है ना, या 5, 6, 7, 8, थोड़े ज़्यादा थे। लेकिन आप देखें कि आपके वालदैन ने आपकी तरबियत कैसे की, मेरे वालदैन ने आपकी तरबियत कैसे की। तो आपका और मेरा काम तो कोशिश करना है। राज़िक तो अल्लाह है, मुरब्बी और मुज़क्की तो अल्लाह है, तालीम और तरबियत देने वाला और दिलों को खोलने वाला। अगर कोई हदायत ना चाहे तो पैगंबर भी हदायत नहीं दे सकता, मैं और आप कौन हो सकते हैं? तो जो अल्लाह के करने के काम थे जब हमने अपने ज़िम्मे ले लिए, तो नतीजा क्या निकला कि सोसाइटी के अंदर जो है वो हर तरफ बर्बादी नज़र आने लगी। और ये ईमान की कमज़ोरी की बातें हैं। आप देखें कि तबरानी की रवायत है, फ़र्ज़दक शायर था, उसका दादा सासा, स्वाद ऐन हा जो है, उसने रसूल अल्लाह से अर्ज़ किया कि या रसूल अल्लाह, मैंने जाहिलियत के ज़माने में कुछ अच्छे अमाल भी किए हैं, जिनमें से एक ये है कि मैंने 360 लड़कियों को जिंदा दफन होने से बचा लिया, और हर एक की जान बचाने के लिए मैं दो दो ऊंट फिदिया देता था। क्या मुझे इसका अजर मिलेगा? हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हाँ, तेरे लिए अजर है, और वो ये है कि अल्लाह ने तुझे इस्लाम की नेमत अता फरमाई। तो जो भी अपनी बच्ची को मारना चाहता था वो कहता था मुझे दे दो, और उसके बदले उसको वो दो ऊंट दे देता था। तो ये जो आयत है हमें ये बता रही है कि ये जो सोसाइटी के अंदर बच्चों को संग दिलाना तौर पर ख़त्म करने का रवाज है, और ख़ास तौर पर बेटियों को जो है वो मरवा देना और अबॉर्शन करवा देना, ज़ाया करवा देना, तो हमें इससे जो है वो अल्लाह की पनाह में आना चाहिए और तौबा इस्तग़फ़ार करना चाहिए। और तौबा इस्तग़फ़ार के बाद हमारे लिए अमल का क्या असूल है कि इस्लाम ये तालीम दे रहा है कि हम औलाद की तालीम और तरबियत और परवरिश की जो ज़िम्मेदारी है उनको खिलाने पिलाने की जो हम कर सकते हैं करें, और उसके यानी बच्चा जो आता है वो अपना रिज़्क लेकर आता है, और जो ही बच्चा आता है उसे उसके साथ ही अल्लाह ताला कोई ना कोई ऐसे हालात पैदा कर देता है कि वो घर के मुआशी हालात में फ़र्क पैदा हो जाता है। तो हमारा काम यह है कि बच्चों की और ख़ास तौर पर बेटियों की यानी परवरिश, उम्दा तालीम और तरबियत, और उन्हें इस काबिल बनाना कि वो अच्छी घरवाली बन सकें, तो ये बहुत बड़ा और नेकी का काम है। तो इस्लाम ने औरत को, लड़की को जो है वो पस्तियों से उठाकर बुलंदियों पर लाकर खड़ा किया, उन्हें जीने का हक दिया, उन्हें बेटी के रूप में जन्नत की खुशखबरी सुनाई घर वालों को कि वो रहमत हैं, बहन के रूप में, बेटी के रूप में। तो आप सोच लें कि कौन कहता है कि इस्लाम ने औरत को जो है वो नीचा रखा है और मर्द को ऊंचा, यानी कौन कहता है कि इस्लाम ने औरत को नीचा रखा है और मर्द को जो है वो ऊंचा दर्जा दिया है? इस्लाम ने औरत को औरत के रूप में, औरत को जो मकाम दिया है, रहमत है, जन्नत है, इज्जत है, बरकत है, तो दुनिया की कोई सोसाइटी इसका मुकाबला नहीं कर सकती। और मुआश की जिम्मेदारी मर्द के कंधों पर रखी और औरत को घर की मलका बनाया, रहमत, जन्नत और जन्नत की खुशखबरी सुनाई। وَإِذَا الْمَوْءُودَةُ سُئِلَتْ اور جب زندہ گاڑی بھی لڑکی سے پوچھا جائے گا بِأَيِّ ذَنْبٍ قُتِلَتْ کہ وہ کس قصور میں مار دی گئی ان کا کیا جرم تھا کون سا ان کا گناہ تھا کہ ان کے گھر والوں نے اسے قتل کر دیا تو یہ ہے اب دیکھیں کہ قیامت کا جو دوسرا مرحلہ ہے اس میں دو باتیں ہمارے سامنے آئیں ایک یہ کہ جانوں کو جسموں سے جوڑنا نمبر دو زندہ گاڑی بھی لڑکی سے پوچھنا کہ وہ کس قصور میں مار دی گئی نمبر تین وَإِذَا الصُّحُفُ نُشِرَتْ اور جب اعمال نامے کھولے جائیں گے تو یہاں پر یہ بتایا جا رہا ہے کہ ایک وقت پھر ایسا آئے گا کہ اعمال نامے جو ہیں وہ کھول دیے جائیں گے اور اعمال نامے کھولنے کے معنی کیا ہیں کہ ہر انسان نے دنیا کی زندگی میں جو کچھ کیا ہوگا اور اسے جو ہے وہ کھول دیا جائے گا کیونکہ موت کے وقت صحیفے لپیٹ دیے جاتے ہیں قیامت والے دن حساب کے لیے یہ کھول دیے جائیں گے جسے ہر شخص دیکھ لے گا کہ اس نے دنیا کی زندگی میں کیا کیا تھا تو یہ ہے کہ جس دن اعمال نامے کھول دیے جائیں گے لوگوں وہ بڑا ہی سخت دن ہوگا کہ ہر شخص کے سامنے اس کا کیا چھٹا جو ہے وہ سامنے آ جائے گا پھر آیت نمبر 11 ہے اس میں چوتھی بات ہے وَإِذَا السَّمَاءُ كُشِطَتْ اور جب آسمان کا پردہ چھیل دیا جائے گا، ہٹا دیا جائے گا، کشیطت، جب آسمان کی کھال اتار لی جائے گی. اب آپ دیکھیں کہ کیف، شین، طا، اس کے معنی ہیں لغوی معنی جانور کی کھال اتارنا. اب یہاں پہ کہا جا رہا ہے کہ آسمان کی کھال اتار دی جائے گی، اس کا پردہ ہٹا دیا جائے گا. مفسرین کہتے ہیں کہ اس کے معنی ہیں کہ آسمان جو اس کی موجودہ حیت ہے اس کو تبدیل کر دیا جائے گا، آسمان کی زینت، چاند، ستارے، سورج، تو یہ سارے اس سے جب ہٹا دیے جائیں گے تو آسمان جو ہے وہ کیا ہو جائے گا کہ آسمان جو ہے وہ جو چھت کی طرح ہمارے اوپر لپٹا ہوا ہے، جو چھت کی طرح ہمارے اوپر جو ہے وہ محیط ہے، اس کو لپیٹ دیا جائے گا. وَإِذَا السَّمَاءُ كُشِطَتْ، جب آسمان کا پردہ ہٹا دیا جائے گا. اب تو بادل، گرد و غبار، چاند، سورج، تارے نظر آتے ہیں، لیکن اس دن یہ سب ہٹ جائے گا، اور اس دن جو ہے کیا ہوگا کہ اللہ کی خدائی اپنی اصل حقیقت کے ساتھ لوگوں کے سامنے بے نقاب ہو جائے گی، اس کا پردہ ہٹا دیا جائے گا. اونٹ کی کھال کھینچنا، جانوروں کی کھال کھینچنا، جب کھال کھینچی جاتی ہے تو جانوروں کا گوشت سرخ سرخ نظر آتا ہے. سورۃ الرحمن میں آپ پڑھ چکی ہیں وکانت وردتن کدیہان، اس دن آسمان جو ہے وہ ہو جائے گا سرخ سرخ، سرخ چمڑے کی طرح وہ ہو جائے گا. تو یہاں پہ بھی آسمان کی یہ سرخی جو ہے اس کا ذکر کیا جا رہا ہے جو کہ کھال کھینچنے کی وجہ سے ہو جائے گی. پھر آیت نمبر 12 سورۃ التکویر میں پانچویں بات بتائے گی، وَإِذَا الْجَحِيمُ سُعِّرَتْ، اور جب جہنم دہکائی جائے گی. سین، عین، را، بھڑکانا، دہکانا، تو اس کے معنی کیا ہے کہ جب جہنم جو ہے وہ دہکائی جائے گی. مفسرین کہتے ہیں کہ یہاں پہ جہنم کی ہولناکی کا ذکر کیا جا رہا ہے کہ جب قیامت بھرپا ہوگی تو اس وقت جہنم کو بھڑکایا جائے گا، جیسے تنور جو ہے اس میں مزید جو ہے وہ آگ ڈالی جاتی ہے، اس کا الو جو ہے اس کو دہکانے کے لیے، بھڑکانے کے لیے اس میں مزید ایندھن ڈالا جاتا ہے تاکہ وہ خوب جو ہے وہ بھڑک اٹھے. تو یہاں پہ کہا جا رہا ہے کہ جب جہنم جو ہے اس کو دہکایا جائے گا، کیوں؟ تاکہ مجرم جو ہے اس میں ڈالے جا سکیں. تو جوں جوں، اور قرآن میں تو یہ بھی ہے نا، وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ، کہ جہنم کا ایندھن مجرم اور پتھر ہوں گے، وہ پتھر جس کو لوگ پوجتے تھے اور وہ اسٹیچو جو بت بنا کر ان کی پوجا کی جاتی تھی، تو مجرم بھی اور ان کے جو بت ہیں، خدا ہیں، ان کو بھی جہنم کے اندر ڈالا جائے گا. تو جو ہی جہنم کو یہ ایندھن ملے گا وہ اور بھڑکے گی. اور دوسرا کیا ہے کہ ویسے جہنم کو دہکایا جائے گا تاکہ مجرم جو ہیں ان کو وہاں پہ سخت سزا جو ہے وہ مل سکے. وَإِذَا الْجَحِيمُ سُعِّرَتْ، اور ویسے تو جہنم کے اندر بہت سی سزائیں ہیں، لیکن خاص طور پر یہاں پہ جہنم کی آگ کا ذکر کیا گیا ہے، اور جہنم کی آگ جو ہے وہ دنیا کی آگ سے 69 درجے زیادہ ہے. اللہم اجرنا من النار، اللہم لا تجلنا منہم، یا اللہ آپ ہمیں ان بدقسمت لوگوں میں شامل نہ کیجیے گا. اور آیت نمبر 13 میں جو ہے وہ چھٹا اہم واقعہ بیان کیا گیا ہے جو قیامت کے دن جو ہے مرحلہ پیش آئے گا، جو قیامت کا جو ہے وہ دوسرا مرحلہ ہوگا. وَإِذَا الْجَنَّةُ أُزْلِفَتْ، اور جب جنت قریب لائی جائے گی، تو زا لام فا کے معنی ہوتے ہیں قریب لانا. تو جنت کن لوگوں کے قریب لائی جائے گی؟ یہ سورۃ قاف میں آپ پڑھ چکی ہیں، آیت نمبر سورۃ قاف کی آیت نمبر 3 میں، وَأُزْلِفَتِ الْجَنَّةُ لِلْمُتَّقِينَ غَيْرَ بَعِيدٍ، کہ جنت متقیوں کے قریب لائی جائے گی. اب اس کا یہ نہیں مطلب کہ جنت کہیں دور ہوگی، پاس ہی ہوگی، لیکن جنتیوں کی جو ہے وہ عزت کے لیے اور ان کی تکریم کے لیے وہ ان کے سامنے پیش کی جائے گی، اس کے جیسے وہ چھپی بھی ہوگی تو اس کی نقاب کو شائع کی جائے گی، تو جنت ان کے قریب لائی جائے گی. اب آپ دیکھ لیں کہ ایک طرف مجرم ہے تو وَإِذَا الْجَحِيمُ سُعِّرَتْ، دوسری طرف متقی ہیں وَإِذَا الْجَنَّةُ أُزْلِفَتْ، تو جنت ان کے قریب لائی جائے گی. تو ایک طرف جہنم اپنی ہولناکیوں کے ساتھ دہک رہی ہوگی، اور دوسری طرف جنت اپنی ساری نعمتوں کے سامنے لوگوں کے سامنے موجود ہوگی. اور ہم اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہم اجعلنا منہم، کہ اللہ آپ ہمیں متقیوں میں شامل کر لیجئے اور ہمیں ان خوش قسمت لوگوں میں شامل کر لیجئے کہ جن کے لیے جنت میں جانے کا فیصلہ ہوگا.